आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सुन्दर जीवन तिम्रै दान हो, शक्ति हो प्रभु तिमी मेरो आत्माको, सत्य सुन्दर जीवन तिम्रै दान हो। तिम्रो प्रेम अनुग्रहमा उड्दै उड्दै, तिम्रो प्रेम अनुग्रहमा उड्दै उड्दै, उड्न लागे म सियोनमा प्रभु। हो प्रभु तिमी मेरो आत्माको, सत्य सुन्दर जीवन तिम्रै दान हो। शक्ति हो प्रभु तिमी मेरो आत्माको, सत्य सुन्दर जीवन तिम्रै दान हो। तिम्रो प्रेम अनुग्रहमा उड्दै उड्दै, तिम्रो प्रेम अनुग्रहमा उड्दै उड्दै, उड्न लागे म सियोनमा।
आज हामी तपाईँ सबैलाई यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छौ र आज हामी बाइबल अध्ययन भजन संग्रह 23-24 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। त सबभन्दा पहिले हामी भजन 23 अध्यायबाट देख्नेछौ। यहाँ हामी देख्छौ ख्रिष्ट महान गोठाला हुनुहुन्छ। मित्र, यो भजन 23 भजन अध्याय 22 बेगर अर्थहीन हुन्छ, जुनले मलाई यो भन्न डोर्याउँछ कि हामीसँग एउटै विषयसित सम्बन्धित तीन भजन छ। तिनीहरू आपसमा सम्बन्धित छन्। तिनीहरू भजन संग्रह 22, 23 र 24 हुन् र तिनीहरूलाई गोठालाको भजन भनिन्छ। यी तीन भजनहरूले हाम्रो प्रभुको निम्ति तीन तस्विरहरू दिन्छन्। भजन 22 अध्यायमा जहाँ असल गोठाला हुनुहुन्छ उहाँ, प्रभु येशू स्वयंले भन्नुभयो योहान्ना 10:11 पदमा कि म असल गोठाला हुँ र असल गोठालाले भेड़ाको लागि आफ्नो ज्यान दिन्छ। अहिले यहाँ भजन संग्रह 23 अध्यायमा उहाँ महान गोठाला हुनुहुन्छ। यस उपाधि हिब्रूको पत्रको अन्तमा महान आशिष वचनमा ध्यान दिनुहोस्। हिब्रू 13:20-21 पदमा भनिएको छ, अब शान्तिको परमेश्वर जसले भेड़ाका महान गोठाला अर्थात हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतले मरेकाहरूबाट उठाउनुभयो। उहाँको दृष्टिमा मन पर्ने काम हामीले गरेर असल कुरामा उहाँको इच्छा बमोजिम गर्नलाई येशू ख्रिष्टद्वारा तिमीहरूलाई सिद्ध गरून्। उहाँलाई सदा सर्वदा महिमा भइरहोस्। आमेन। मित्र, भजन 23 अध्यायले उहाँलाई महान गोठालाको रूपमा प्रकट गर्दछ। अर्को अध्याय 24 हामी उहाँलाई मुख्य गोठालाको रूपमा देख्नेछौ। पहिलो पत्रुस 5:4 पदमा भनिएको छ, जब मूल गोठाला प्रकट हुनुहुन्छ तब तिनीहरूले कहिले नौल्याउने महिमाको मुकुट पाउनेछौ। संक्षिप्तमा यसलाई राख्दा भजन 22 अध्यायमा हामी क्रूस देख्छौ, भजन 23 हामी लौरो देख्छौ, गोठालाको लौरो, अनि भजन संग्रह 24 अध्यायमा मुकुट, राजाको मुकुट देख्छौ। भजन 22 अध्यायमा ख्रिष्ट उद्धारकर्ता हुनुहुन्छ। भजन 23 अध्यायमा उहाँ सन्तुष्ट गराउनेवाला हुनुहुन्छ। भजन 24 उहाँ सर्वभाव सत्ता हुनुहुन्छ। भजन 22 उहाँ जग हुनुहुन्छ। भजन 23 उहाँ प्रकटीकरण हुनुहुन्छ भने 24 अध्यायमा उहाँ आशा हुनुहुन्छ। भजन 22 उहाँ मर्नुहुन्छ, भजन 23 उहाँ जीवित हुनुहुन्छ र भजन 24 उहाँ आइरहनु भएको छ। भजन 22 भूतकालको बताउँछ, भजन 23 वर्तमानको बताउँछ भने भजन 24 अध्यायले भविष्यको बताउँदछ। भजन 22 उहाँले आफ्नो जीवन भेड़ाको लागि दिनुहुन्छ, भजन 23 उहाँ आफ्नो प्रेम भेड़ालाई देखाउनुहुन्छ, अनि भजन 24 उहाँ हामीलाई प्रकाश ज्योति दिनुहुनेछ जब उहाँ प्रकट हुनुहुनेछ। ओ, यी तीन भजनहरूमा हामीसँग ख्रिष्टको कस्तो महिमित तस्विर छ। मित्र, भजन 23 अति नै सुप्रसिद्ध अध्याय हो। यो भजन यहुदी, दुवै रूढ़िवादी र उदारवादी सुधारवादीहरूले यो भजन जान्दछन्। हरेक सम्प्रदायले, क्रिस्चियनहरूले यो भजन जान्दछन्। विश्वले यसको सुन्दरताको पक्रेको छ। यो अति नै संक्षिप्त भजन हो तर अति नै महत्वपूर्ण र अति नै सुन्दर। मूल पाठमा जानुभन्दा पहिले त्यहाँ केही कुराहरू छन् जुनको हामीले यो भजनको बारेमा विचार गर्नै पर्दछ। यो सबैद्वारा स्वीकार गरिएको छ कि यो दाऊदद्वारा लेखेको भजन हो, तर प्रश्न सधैँ यो उठेको छ, त्यो उसले कहिले लेखेथ्यो? कि गोठाला हुँदाको समयमा लेखेथे, वा जब उनी उमेर पुगेका राजा हुँदाको समयमा लेखे? यसको उत्तर जान्न आवश्यक छ। डाक्टर फ्रेङ्क मोर्गनले यसलाई भनेका छन्, वृद्ध गोठाले गीत मलाई त्यस कथन मनपर्छ र म उससँग सहमतिमा छु। दाउद राजाले दाउद गोठाला अवस्थाको कहिले पनि भुलेनन्। भजन 23 अध्यायमा तपाईँ सानो अनुभव रहितको ठिटा देख्नुहुन्न, बरु परिपक्व अनुभवको मानिस देख्नुहुन्छ। देख्नुभयो, जब दाउद आफ्नो जीवनको अन्तको निकटमा आए, उसले आफ्नो जीवनमा उहाँको भलाइपनको तमाम अनुभवको सोचे, तब उसले यो भजन लेखे। सिंहासनमा बसेर वृद्ध राजाले गोठाला केटाको याद गरे, स्मरण गरे, उसको जीवनमा हरेक प्रकारको उतार चढ़ाव आए थियो। मित्र, उनी विभिन्न अनुभवमा भएर गुजरे, त्यसकारण आफ्ना परिपक्व अनुभवबाट उसले यो भजन लेखे। यो भजन यो कथनको उल्लेख हुँदै आरम्भ हुन्छ, परम प्रभु मेरो गोठाला हुनुहुन्छ। कुन अधिकारमा तपाईँ भन्नुहुन्छ कि उहाँ मेरो गोठाला? के यो भजन हरेकको निम्ति हो? मलाई यो लाग्दैन। भजन 22, 23 र 24 एकसाथमा जान्छ र एउटै कथा भन्दछ, त्यसकारण तपाईँले येशू ख्रिष्टलाई महान गोठालाको रूपमा जान्न सक्नुभन्दा पहिले तपाईले प्रभु येशूलाई असल गोठालाको रूपमा जान्नुपर्छ, जसले आफ्नो प्राण भेड़ाको निम्ति दिनुभयो। तपाई भजन संग्रह त्यसमा आएर यो भन्न सक्नुभन्दा पहिले परमप्रभु मेरो गोठाला हुनुहुन्छ, तपाईले भजन संग्रह 22 गोठालालाई जान्नै पर्छ। त भजन संग्रह 23 हामी सबभन्दा पहिले देख्छौ गोठालाको प्राणको सुरक्षा स्थानको। 23:1-2 पदमा भनिएको छ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। यो कुराको ध्यान दिनुहोस्, मेरो गोठाला, मलाई केही खाँचो हुँदैन, उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, मलाई सुकचैनको पानी लिएर डोर्याउनुहुन्छ। मित्र, यो मेरो मलाई भजन हो। मुख्य जोड चाहिँ यो तथ्यमा हो कि परमेश्वर र मानिसको आत्मा बीच केही छैन, परमप्रभु मेरो गोठाला हुनुहुन्छ। पद 1 घोषणा र कटौती हो। यो भन्न एक कुरा हो, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, अनि धेरैले भन्छ कि यो असल सुनै पर्दछ, तर के तपाईँ यसलाई व्यक्तिगत बनाएर यो भन्न सक्नुहुन्छ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ? उहाँको उद्धारको कामको, उहाँको मृत्युको र उहाँको पुनरुत्थानको अधिकारद्वारा तपाईँ उहाँलाई विश्वास र भरोसा गर्न सक्नुहुन्छ र आफ्नो गोठाला भन्न सक्नुहुन्छ। यो भन्न सजिलो छ, परमप्रभु मेरो गोठाला हुनुहुनेछ, तर दाउले त्यसो भनेनन्। उसले भने, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, यो घोषणा हो। दोस्रो कुरा भन्छन्, मलाई केही कुराको खाँचो हुँदैन, अभाव हुँदैन। यो कुराको ध्यान दिनुहोस्, दाउद यो भन्दैनन् मलाई केही कुराको खाँचो परेन, अभाव परेन, तर भन्छन् मलाई केही कुराको खाँचो हुँदैन, अभाव हुँदैन। हजुर, मलाई कुन कुराको आवश्यक छ? खाँचो छ, मलाई सुरक्षाको खाँचो छ। म मूर्ख सानो जनावर बुद्धु भेडा हुँ, त्यसकारण यसको देख्नुहुन्छ कि मलाई सुरक्षाको खाँचो पर्ने छैन, उहाँले मलाई पक्कै सुरक्षा गर्नुहुन्छ। जब सानो भेडाले भन्छ मलाई कुनै कुराको खाँचो पर्ने छैन र म विनाश हुने छैन, यो यस कारणले भनेछ किनभने उसँग अद्भुत भला गोठाला हुनुहुन्छ। मलाई खाँचो हुँदैन, अभाव हुँदैन, यसले भविष्यतिर हेर्दछ र परमेश्वरको सन्तानलाई आत्मा भरोसा निश्चयता दिनेछ। विश्वासीहरूको सुरक्षा गोठालामा आश्रित छ अनि विश्वासीहरूको कटौती उसको घोषणामा आश्रित छ। मित्र, एक भेडा गोठालासँग मेरो भेट भएको थियो, जसले धेरै भेडाहरू पालेका थिए। उसले मलाई भेडाहरूको बारेमा भने, यी भेडाहरू हट्टी मूर्ख बुद्धु जनावरहरू हुन्, त्यसको अतिरिक्त तिनीहरू गन्ध फोहोर पनि छन्। मैले भने, त्यो नै मानव जातिको तस्विर हो, तिनीहरूले हामीलाई प्रकट गर्दछन्। मित्र, भेडालाई सुरक्षाको मात्र आवश्यक छैन, तिनीहरूलाई पर्याप्तताको र सन्तुष्टको पनि आवश्यक छ। भजनकार भन्छन्, उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ, यो पर्याप्तता हो, प्रचुरता हो। भेडा पाल्ने र भेडाको बारेमा जान्ने व्यक्तिले हामीलाई भन्दछ, भोकाएका भेडा सुत्ने छैनन्। जब भेडा हरियो खर्कमा सुतिरहेका हुन्छन्, यसको मतलब तिनीहरूको पेट भरिएको छ अनि ख्रिष्ट हाम्रो पर्याप्तता, प्रचुरता हुनुहुन्छ। युहान्ना 6:35 पदमा भनिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म नै हो, म कहाँ आउने भकाउने छैन र मलाई विश्वास गर्ने कहिले तिर्खाउने छैन। अनि पद 2 अन्तिम खण्डमा भनिएको छ, उहाँले मलाई सुख चैनको पानी लिएर डोर्याउनुहुन्छ, कोलापूर्ण पानीबाट भेडा डराउँछ, तिनीहरू एक ठाउँमा जमेको सडेको पानी पिउन चाहँदैनन् अनि सुँगुरले पिएको ठाउँमा तिनीहरू पानी पिउन चाहँदैनन्। यो सबै मानव जातिसँग लागू छ। हामी यी दिनहरूमा हामीलाई विश्रामको आवश्यक छ, केवल शारीरिक र मानसिक विश्राम मात्र होइन, तर आत्माको विश्राम पनि। दाउदले भजन 55:6 पदमा भनेको कुरालाई ध्यान दिनुहोस्, ढुकुरको जस्तो पखेटा भए त हुने थियो, तब म उडेर विश्राम लिने थिए। ऊ यस समस्याबाट टाढा भाग्न चाहन्थे र त्यसबाट भाग्ने कामले उसको समस्याको कति पनि समाधान नगरेको पत्ता लगाए। उसले आफ्नो भरोसा परमप्रभुमा लगाउन, उहाँमा आश्रित हुन र उहाँमा धीरजपूर्वक पर्खन सिक्नु परेको थियो। प्रभु येशूले भन्नुभयो मती 11:28 पदमा, हे परिश्रम गर्ने र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। यसपछि हामी देख्छौ गोठालाको मनको विचारहरूको रेकर्ड। 3 र 4 पदमा लेखिएको छ, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ, उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ, मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाई मेरो साथमा हुनुहुन्छ, तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छन्। 3 को पहिलो खण्डमा भनिएको छ, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। त्यो के थियो? दाउद राम्ररी जान्दथे। दाउदले पाप गरे, उनी आफ्नो झुण्डबाट बाटो बिराएर हराएको सानो भेडा थिए। उसको गोठालोले उसलाई खोजे र पाए अनि यसरी पुनर्जीवन दिए। अनि 3 को दोस्रो खण्डमा भनिएको छ, उहाँले आफ्नै नाउँको खातिर मलाई धार्मिकताको मार्गमा उहाँले हामीलाई अगुवाई गर्नुहुन्छ, तर हामीले पछ्याउनै पर्छ। प्रभु येशूले धार्मिक अगुवाहरूलाई भन्नुभयो जो वास्तवमा उहाँका शत्रुहरू थिए। योहान्ना 10:25-26 पदमा, मैले तिमीहरूलाई भने तर तिमीहरूले विश्वास गर्दैनौ, ती काम म जे जे पिताको नाममा गर्दछु तिनैले मेरो विषयमा गवाही दिन्छ, तर तिमीहरू विश्वास गर्दैनौ किनभने तिमीहरू मेरो भेडाहरू मध्येका होइनौ। मेरा भेडाहरूले मेरा स्वर सुन्छन् र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्। भेडाहरूले आफ्नै गोठालालाई पछ्याउँछ। त्यही नै तरिकामा तपाईँ भन्न सक्नुहुन्छ भेडा कसको हो। येशूको दिनमा गोठालाले कहिले पनि भेडालाई धपाउँदैनथ्यो, बरु अगुवाई गर्थ्यो, डोर्याउँथ्यो। तर अहिले यस्तो चलन छैन। अहिले गोठालाले भेडाहरूको अघि अघि हिँड्छ र भेडाहरूले पछ्याउँछ। यो चलन छैन। तर ख्रिष्टको समयमा गोठाला आफ्नो भेडाहरूलाई डोर्याउँथ्यो। तिनीहरूले उसलाई जान्दथे र उसलाई पछ्याउँथे। हाम्रो गोठालाले हामीलाई सही बाटोमा डोर्याउनुहुन्छ र उहाँलाई पछ्याउने काम चाहिँ हामीमा निर्भर छ। अनि 4 को पहिलो खण्डमा भनिएको छ, मृत्युको छायाको बेसीमा मैले हिँड्नु परे तापनि म कुनै खतरादेखि डराउने छैन। यस सान्त्वना र साहसको कुरा छ। मृत्यु जीवनको सर्वोच्च जाँच हो। यसले केवल मृत्यु सयाको बारेमा मात्र कुरा गरिरहेको छैन। हाम्रो मानव जाति मृत्युको छायामा रहन्छ। मृत्यु कुनै पनि समय कहीँ पनि हुन सक्छ, कसैले यसको जान्दैन। हामी सबैजना मृत्युको छायामा हिँड्छौं, कसैले भनेका थिए। जीवन प्राप्त गरेको समयमा नै यसको खुशी लान शुरू हुन्छ। हामी सबै मृत्युको बेसीमा छौं, मृत्युको छाया हामी माथि छ। तर जब म त्यस बेसीमा भएर हिँड्नु परे तापनि म कुनै खतरादेखि डराउने छैन। यो नै उहाँले दिने उत्साहको सान्त्वना हो। यदि हाम्रा कुनै प्रिय मर्दछ जो परमेश्वरलाई पाएका जन हुन् भने यो हाम्रो साहस र सान्त्वना हो। भन्छन्, म कुनै खतरादेखि डराउने छैन किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। हामी जान्न सक्छौ कि हाम्रा गोठाला हामीसँग हरेक समय सधैँ हुनुहुन्छ, अरू त के मृत्युको समयमा पनि। अनि म उहाँलाई मसँग भएको चाहन्छु जब मेरो मर्ने समय आउनेछ। अगाडि भनिएको छ, तपाईँको लट्ठी र तपाईँको लौरो तिनैले मलाई सान्त्वना दिन्छन्। लट्ठी रक्षाको निम्ति थियो भने लौरो दिशा निर्देशनको थियो। उहाँले हामीलाई मन्द फटकार र कड़ा हप्काई दिनुहुन्छ। हाम्रो सुरक्षाको निम्ति उहाँसँग लट्ठी छ, तर उहाँसँग हाम्रो मार्ग निर्देशनको निम्ति लौरो पनि छ। कहिलेकाहीँ उहाँले हामीमाथि त्यो लौरोको प्रयोग गर्नुहुन्छ जब हामी आफ्नो बाटोदेखि बाहिर भाग्दछौं, र उहाँले हामीलाई आफ्नो झुण्डमा ल्याउनुहुन्छ। अनि त्यो वास्तवमा सान्त्वनाको लौरो हो। उहाँले त्यसको ममा धेरैपल्ट प्रयोग गर्नुभयो अनि यसको निम्ति म उहाँलाई धन्यवाद दिन्छु किनभने यसले मलाई उहाँको आफ्नो झुण्डमा ल्याउनुभयो। हामी सबैलाई त्यसको आवश्यक छ। त्यसपछि हामी देख्छौ गोठालाको हृदयको आशा र खुशीपनको प्रतिविम्ब। 5 र 6 पदमा भनिएको छ, मेरा शत्रुहरूको सामुने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ, तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरो भरिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करूणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदै बास गर्नेछु। यी दुई पदहरूले गोठालाको हृदयको आशा र खुशीको प्रतिविम्ब गर्दछ। पहिलो कुरा भनिएको छ, मेरो शत्रुहरूको सामुने तपाईँले मेरो निम्ति भोजन तयार पार्नुहुन्छ। यहाँ हामीसँग परम सुख, फलदायिता र पूर्णताको छ। ती सबै आनन्दले बाँधिएको छ। आज त्यो भोज के हो? म सोच्दछु कि
यसले प्रभुभोजको बताउँछ। यो भजन लेखेको समयमा यसले इसरायललाई परमेश्वरको भौतिक आशिषको प्रतिज्ञाको बारेमा बताउँथ्यो र हाम्रो निम्ति उहाँले आत्मिक आशिषहरूको प्रतिज्ञा गर्नुभएको छ। दोस्रो कुरा भनिएको छ, तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुभएको छ, अनि तेलले चाहिँ पवित्र आत्माको बताउँथ्यो। आज हामीलाई त्यस अभिषेकको आवश्यक छ। हामी एक्लै जीवनको सामना गर्न सक्दैनौ। त्यसपछि तेस्रो कुरा भनिएको छ, मेरो कचौरा भरेर पोखिन्छ। यो चाहिँ आनन्द हर्षको लाक्षणिक कथन हो। हामी आज आनन्द हर्षले भरेको हुनुपर्छ। युहना 10:10 पदमा भनिएको छ, म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। प्रभु चाहनुहुन्छ कि हाम्रो आनन्द पूरा भरिएको। हाम्रो प्रभुले हामीलाई हरियो खर्कबाट सुकचैनको पानीदेखि पिताको घरमा ल्याउनुहुन्छ। 6 पदमा भनेको छ, निश्चय नै तपाईँको भलाइ र करूणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदै बास गर्नेछु। युहना 14:2-3 पदमा प्रभु हामीलाई भन्नुहुन्छ, म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु। यदि मैले गएर तिमीहरूको निम्ति ठाउँ तयार पारे भने म फेरि आउँछु र तिमीहरूलाई म कहाँ लैजानेछु, र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। तपाईँलाई थाहा छ, हामी एउटै वंशबाट उत्पन्न भएको भेडाहरू हौं र भेडाहरू त्यति धेरै किमतका छैनन्, तर हामीसँग अद्भुत गोठाला हुनुहुन्छ। के तपाईँ यस समयमा भन्न सक्नुहुन्छ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ? यदि तपाईँ भन्न सक्नुहुन्छ भने यो अद्भुत भजनका प्रतिज्ञाहरू तपाईँकै हुन्। यदि आफ्ना भेडाहरूको निम्ति प्राण दिने उहाँ तपाईँको गोठाला हुनुहुन्छ भने र उहाँ तपाईँको उद्धारकर्ता हुनुहुन्छ भने यी भजन तपाईँकै हो। त्यसपछि झट्टै हामी 24 अध्यायतिर पनि बढ़ौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ, ख्रिष्ट मुख्य गोठाला हुनुहुन्छ। यस भजन आपसे आप 2 खण्डमा विभाजन हुन्छ। पद 1-6 पदसम्म राज्यमा प्रवेश गर्ने राजाको तुलनाहरू र पद 7-10मा राज्यको स्थापन गर्न राजाको आगमन। त सबभन्दा पहिले हामी देख्नेछौ राज्यमा प्रवेश गर्ने राजाका तुलनाहरू। भजन संग्रह 24:1-2 पदमा भनिएको छ, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्, किनभने उहाँले त्यसलाई समुन्द्रमाथि बसाल्नु भएको छ र पानीहरूको गहिराईमा त्यसलाई स्थापित गर्नुभएको छ। मित्र, फेरि दाऊदले उहाँको बारेमा सृष्टिकर्ताको रूपमा बताउँछन्, यो पृथ्वी र त्यसमा भएका यावत थोक उहाँकै हुन्। यो पृथ्वी र यसमा भएका यावत थोक कुनै राजा, राजनेता, कुनै पार्टीका होइनन् भनिएको छ 2 पदमा, किनभने उहाँले त्यसलाई समुन्द्रमाथि बसाल्नु भएको छ र पानीहरूको गहिराईमा त्यसलाई स्थापित गर्नुभएको छ। सृष्टिको तेस्रो दिनमा परमेश्वरले उत्पत्ति 1:9-10 पदमा भन्नुभयो, आकाश मुनि भएको पानी एक ठाउँमा जम्मा होस् र उभानो भएको पानी एक ठाउँमा जम्मा होस् र उभानो भूमि देखा परोस्। तब त्यस्तै भइहाल्यो। परमेश्वरले उभानो भूमिलाई पृथ्वी भन्नुभयो र जम्मा भएको पानीलाई समुन्द्र भन्नुभयो। परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। जब परमेश्वरले पानीलाई जम्मा पार्नुभयो, पानीबाट उभानो जमीन देखा पर्यो। यो मृत्यु बाटोको जीवन हो, यसले पुनरुत्थानको बताउँछ। 3 पदमा भनिएको छ, परमप्रभुको डाँडामा को उक्लन सक्ला र उहाँको पवित्र स्थानमा को खड़ा हुन सक्छ? यसको उत्तर अर्को पदमा छ, 4 पदमा, त्यही नै जसको हात निर्दोष छ र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन र जसले झुटो कुरामाथि शपथ खाँदैन। त्यहाँ परमप्रभुको डाँडामा उभिन गइरहेका रहनेहरू ती व्यक्ति हुनेछन् जससँग निष्कलंक हात र हृदय शुद्ध हृदय छ, अनि जसले आफ्नो मनलाई व्यर्थका कुरातिर लगाएको छैन र छलछामसँग कसम शपथ खालेका छैनन्। म अनुमान गर्दछु कि म त्यहाँ हुने छैन, त्यसले मलाई छोड्छ, तर म त्यहाँ हुन गइरहेको छु, किनभने म त्यहाँ ख्रिष्टमा हुन गइरहेको छु। उहाँले आफ्नो वर्तमान पुजारीय कार्यालयमा अनुग्रहको सिंहासनको सामने पेश गर्न अभिभार लिनुभएको छ, किनभने मैले उहाँलाई उद्धारकर्ताको रूपमा विश्वास गरेको छु। र 5 र 6 पदमा भनिएको छ, त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ। उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन् जसले हे याकुबका परमेश्वर तपाईँको दर्शन खोज्दछन् सेला। अहिले यो शोभायात्राको तस्विर लिनुहोस् जब तिनीहरू यरूशलेममा गाउँदै प्रवेश गर्छन्। सात पद, हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्च हो, र महिमाका महाराजा तीबाट प्रवेश गरून्। मूल ढोकाबाट एक आवाजले छानबिन गर्दछ, महिमाको राजा को हुनुहुन्छ? अनि कोरसले उत्तर दिन्छ, आठ नौ पदमा, महिमाका महाराजा को हुनुहुन्छ? परमप्रभु जो सामर्थी प्रतापी हुनुहुन्छ, परमप्रभु जो लड़ाईमा पराक्रमी हुनुहुन्छ। हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्। मूल ढोकाबाट अर्को आवाजले छानबिन गर्दछ, महिमाको राजा को हुनुहुन्छ? अनि फेरि कोरसले उत्तर दिन्छ, सम्भवत सम्पूर्ण कोरसले, अनि दश पदमा, महिमाका यी महाराजा चाहिँ को हुनुहुन्छ? सर्वशक्तिमान परमप्रभु उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। मलाई लाग्छ यस घटनाले दुई घटनाको वर्णन गर्दछ। सर्वप्रथम यो प्रभु येशु स्वर्गीयमा फर्की जानुभएको तथ्यको तस्विर हो, अनि यो पनि उहाँको पुनः पृथ्वीमा आगमनको तस्विर पनि हो। भनिएको छ नौ पदमा, हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्। उहाँ को हुनुहुन्छ विश्वले जान्दैन, तर यो भजनले हामीलाई उत्तर दिन्छ, महिमाको राजा। पद आठ अनुसार, परमप्रभु जो सामर्थ्य र प्रतापी हुनुहुन्छ, परमप्रभु जो लड़ाईमा पराक्रमी हुनुहुन्छ। त्यसपछि मूल ढोकाहरू खोल्नलाई भनिएको छ, ताकि महिमाको राजा त्यसमा प्रवेश गर्न सकुन्। मित्र, आज उहाँ त्यसभित्र हुनुहुन्न, विश्वले उहाँलाई अस्वीकार गरे। महिमाका राजा को हुनुहुन्छ? उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ, अनि उहाँ येशु ख्रिष्ट हुनुहुन्छ। उहाँ राजाहरूको पनि राजा, प्रभुहरूको पनि प्रभु हुनुहुन्छ, अनि उहाँ महिमाको राजा हुनुहुन्छ। भजनकार लेख्छन् निष्कर्षमा, सेला, त्यसको मतलब केही समय रोकिएर यसमा विचार गर, यसले तपाईँको हृदयलाई आशिषित गर्नेछ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com, र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ, अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।